नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
एमालेले संसदभित्र र बाहिर चलिरहेको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने, विपक्षी दलको अवरोध कायमै रहने भएपछि संसद बैठक बस्दै नबसी स्थगित।
काठमाडौँमा 2 दिने ऊर्जा सम्मेलन शुरू, प्रधानमन्त्री भन्छन् 10 वर्षमा 10,000 मेगावाट बिजुली, ऊर्जा मन्त्रीले भने यो त पुरानै हो, अब 10 वर्षमा 20,000 निकाल्नुपर्छ।
सार्वजनिक गाड़ीमा लागेको सिन्डिकेट व्यवस्था खारेज गर्न सरकारलाई सर्वोच्चको आदेश, भोलिदेखि गाड़ीबाट सड़कमा फोहोर फाल्न नपाइने, नारायणगढ़ मुगलिन सड़कमा पुस 7 गतेदेखि दिउँसो 4 घण्टा गाड़ी नचल्ने,
भारतमा अबदेखि राजमार्ग छेउछाउमा रक्सी पसल राख्न नपाइने, रक्सी पसलको नवीकरण नगर्न अदालतको आदेश,
र एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासित 1 रनले पराजित, भोलि भारतसित खेल्ने।
गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557-412-595।
बिहेमा त धेरै रमाइलो भयो अघि।
फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ, ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमाले संविधान संशोधन विधेयक विरूद्ध संसद बाहिर र भित्र चलिरहेको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। संशोधन विधेयक असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित विपरीत रहेको भन्दै एमालेको स्थायी कमिटी बैठकले आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो। बैठकले विधेयक फिर्ता गरी आउँदो चुनावका लागि राजनैतिक शक्तिहरू बीचमा सहमतिको वातावरण बनाउँदै कानूनी तथा राजनीतिक तयारीका लागि अग्रसरता लिन सरकारको ध्यान आकर्षण गराएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। त्यस्तै जनप्रतिनिधिमूलक निकायको चुनाव हुन आवश्यक रहेको भन्दै बैठकले 2074 माघ अगाडि नै सबै तहको चुनाव गर्न माग पनि गरेको छ।
यसैबीच संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढ़ाउने विषयमा दलहरू सहमति नजिक पुगेको भन्दै संसदको बैठक भने सोमबारसम्मका लागि स्थगित गरिएको छ। सहमति नजिक पुगेको भन्दै प्रमुख 3 दलले गरेको आग्रहमा सभामुख उनसरी घरती मगरले बैठक स्थगित गर्नुभएको हो। चुनावको लागि आवश्यक ऐनबारे छलफल गरेर चैत वा वैशाखमा स्थानीय निकायको चुनाव गराउने विषयमा भइरहेको छलफल सहमति नजिक पुगेको दलका नेताहरूले बताउँदै आएका छन्। संशोधन विधेयक गएको 14 गते मंगलबार सरकारले संविधान संशोधन विधेयक दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमाले सहितका दलले संसद बैठक अवरूद्ध गर्दै आएका छन्। संविधान संशोधनको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भने आज संशोधन विधेयक खारेजीको माग गर्दै सबै सांसदहरूलाई मोबाइलमा मेसेज पठाएर ध्यानाकर्षण गराएका छन्।
यस्तै 5 नम्बर प्रदेशका पहाड़ी जिल्लाहरू टुक्रिउने गरी संविधान संशोधन प्रस्ताव गरिएको भन्दै रोल्पा प्युठान संयुक्त संघर्ष समितिले आह्वान गरेको 4 दिने बन्दका क्रममा रोल्पामा झडप भएको छ। शान्तिपूर्ण र्यालीमा रहेका बन्दकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। झडपमा केही प्रदर्शनकारी र 3 जना प्रहरी घाइते भएका छन्। झडप नियन्त्रणका लागि प्रहरीले 9 राउण्ड असुर ग्यास प्रहार गरेको थियो। यस्तै गुल्मीमा आज 16 दिन पनि बन्द यथावत रह्यो। आजै 16 दिन संयुक्त युवा विद्यार्थी संघर्ष समितिले सदरमुकाम तमघास नमूना जनमत संग्रह गरेको छ।
गाउँपालिका र नगरपालिकाको संख्या र सीमा निर्धारण गर्न गठित स्थानीय निकाय पुनर्संरचना आयोगले केही दिनभित्रै सरकारलाई प्रतिवेदन बुझाउने भएको छ। आयोगले पुस 3 या 4 गतेसम्म सरकारलाई प्रतिवेदन बुझाउने बुझाउने गरी अन्तिम तयारी भइरहेको जनाएको छ। केही प्राविधिक काम सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको आयोगका अध्यक्ष बालानन्द पौडेलले बताउनुभयो। आयोगले 67 जिल्लाबाट आएका प्रतिवेदन र तराईका विवादित 8 जिल्लाको नक्साङ्कन सकेको छ। दुई नम्बर प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका सांसद र प्राविधिक समितिसँग छलफल गरी प्रतिवेदन तयार पारिएको छ। यसअघि आयोगले आजसम्ममा सरकारलाई प्रतिवेदन बुझाउने भनेको थियो।
10 वर्षमा 10,000 मेगावाट बिजुली निकाल्ने लक्ष्यका साथ काठमाडौँमा दुई दिने ऊर्जा सम्मेलन शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो 10 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न राजनीतिक र कानूनी वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो। तर ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले भने 10 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादन गर्ने नारा पुरानो भएकाले अब 10 वर्षमा 20,000 मेगावाट बिजुली उत्पादन गरिने बताउनु भएको छ।
10,000 मेगावाट 10 वर्षको थियो, त्यो बितिसक्यो। क्षतिपूर्ति सहितको लक्ष्य राख्नुपर्छ। हामीले क्षतिपूर्ति सहितको लक्ष्य राख्नलाई मेरो के प्रस्ताव छ भने अब 8,000 मेगावाट सरकारले बनाउने छ एनए र अहिलेको जेनेरेसन कम्पनी मार्फत 8,000 मेगावाट हामी बनाउने सरकारको नेतृत्वमा 8,000 मेगावाट प्राइभेट लगानीकर्ताहरूको नेतृत्वमा, नेपाली लगानीकर्ताहरूको नेतृत्वमा 4,000 मेगावाट अन्तर्राष्ट्रिय लगानी सहितको मतलब एफडिआई लगायतको क्षेत्रबाट गर्दाखेरि अब लक्ष्य हाम्रो 20,000 मेगावाट हो। 10,000 मेगावाट पुरानो कुरा हो। अब त्यो क्षतिपूर्ति दिनुपर्छ। हामीले क्षतिपूर्ति सहित अब एकैचोटि हामी 20,000 मेगावाट पुर्याउनु पर्छ। यो सम्भव छ, गरेपछि हुन्छ, सम्भव छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको आयोजनामा शुरू सम्मेलनमा नेपालमा ठूला जलविद्युत आयोजनामा लगानीको सम्भावना, नीतिगत चुनौती, निर्माणाधीन आयोजनामा भइरहेको प्रगति तथा विद्युत व्यापार सम्झौता पीटीएका विषयमा छलफल भएको इपानका महासचिव कुमार पाण्डेले जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका विपन्न, सुकुम्बासी, सड़क बालबालिका, आप्रवासी कामदार, सीमान्तकृतलाई स्वास्थ्यको पहुँचमा ल्याउन 15 वर्षे रणनीति ल्याएको छ। सेभ द चिल्ड्रेनसँग मिलेर बनाइएको स्वास्थ्य सेवा पहुँच बाहिर परेकालाई समेट्ने 15 वर्षे राष्ट्रिय रणनीति सार्वजनिक गरिएको हो। स्वास्थ्य मन्त्री गगन कुमार थापाले सेवाको दायराभित्र पर्न नसकेका सबैलाई संविधानले प्रदान गरेको स्वास्थ्य सेवा पुर्याउन आवश्यक रहेकाले रणनीतिको आवश्यकता परेको बताउनुभयो। सम्म स्वास्थ्यमा आफ्नो पहुँच बनाउन नसकेका समूहमा स्वास्थ्य सेवा सहित पुग्नु र सर्वव्यापकता स्वास्थ्य उपलब्धतामा योगदान पुर्याउनु रणनीतिको लक्ष्य भएको उहाँले बताउनुभयो।
सर्वोच्च अदालतले सार्वजनिक यातायातमा देखिएको सिन्डिकेट अर्थात आलोपालो प्रणाली रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश डाक्टर आनन्द मोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारका नाममा परमादेश जारी गरेको हो। सार्वजनिक यातायातमा आलोपालो प्रणालीका कारण मनपरी भाडा, गुणस्तरहीन सेवा र अनियमितता लगायत छानबिन गर्न परमादेशमा भनिएको छ। उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष तथा अधिवक्ता ज्योति बानियाले 2071 साल मंगिर 28 गते सार्वजनिक यातायातमा आलोपालो प्रणाली लगायतका समस्या रोक्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नु भएको थियो। सर्वोच्चले सार्वजनिक सवारीमा आलोपालो प्रणालीदेखि समस्या पत्ता लगाउन छानबिन आयोग गठन गर्न पनि सरकारलाई आदेश दिएको छ।
भोलिदेखि गाड़ीबाट सार्वजनिक स्थल र सड़कमा फोहोर फ्याँक्न निषेध गरिएको छ। कसैले गाड़ीबाट सड़कमा फोहोर फ्याँकेमा वा थुकेमा 500 रूपियाँदेखि 5,000 रूपियाँसम्म जरिवाना र 3 महिनासम्म कैद गरिनेछ। गाड़ीबाट सड़कमा थुक्नेलाई समेत 500 रूपियाँ जरिवाना हुने फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि गेवालीले जानकारी दिनुभयो। सार्वजनिक गाड़ीले फोहोर मैलाका लागि गाड़ीभित्रै डस्टबिन राख्नुपर्नेछ। गाड़ीमा यात्रा गर्दा सार्वजनिक स्थल तथा सड़कमा कुनै पनि फोहोर पदार्थ जथाभावी फाल्दा वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको कार्यकारी निर्देशक गेवालीले जानकारी दिनुभयो।
नारायणगढ़ मुगलिन सड़क खण्डमा दैनिक बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म गाड़ी रोकेर काम गरिने भएको छ। सड़क चौडा बनाउनु पर्ने भएपछि पुस 7 गतेदेखि 4 घण्टा आवागमन रोकेर काम गर्न लागिएको नारायणगढ़ मुगलिन सड़क आयोजनाका प्रमुख चन्द्र नारायण यादवले जानकारी दिनुभयो। प्रमुख जिल्लाधिकारी नारायण प्रसाद भट्टले सड़क आयोजनाले दैनिक 8 घण्टा सवारी आवागमन रोक्न माग गरे पनि यात्रुको समस्यालाई ध्यानमा राखेर 4 घण्टा मात्र गाड़ी रोक्ने अनुमति दिएको जानकारी दिनुभएको छ।
वायुसेवा संचालक संघले पुस 4 गतेदेखि लागू हुने गरी हवाई भाड़ा बढ़ाएको छ। वायुसेवा कम्पनीहरूको आज बसेको बैठकले सबैभन्दा थोरै काठमाडौँ सिमरा रूटमा 540 रूपियाँ बढ़ाएको छ। यसअघि काठमाडौँ सिमरा एकतर्फी भाड़ा दर 2305 रहेकोमा अब यात्रुले 2845 रूपियाँ तिर्नुपर्नेछ। त्यस्तै सबैभन्दा लामो रूट काठमाडौँ धनगढ़ीको लागि 2010 रूपियाँ बढ़ाएको छ। यो रूटमा यसअघि यात्रुले 9990 तिर्दै आएकोमा अब 12,000 रूपियाँ तिर्नुपर्नेछ। त्यस्तै विराटनगरका लागि 1445, भैरहवाका लागि 970, नेपालगंजका लागि 1925 रूपियाँ बढ़ेको छ। भद्रपुरका लागि 1670, पोखराका लागि 690, तुमलिङटारका लागि 985, जनकपुरका लागि 600 रूपियाँ र भरतपुरका लागि 580 रूपियाँ बढ़ेको छ।
सीधा कोरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खट्टमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
वै पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याड, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556571 98550 63143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
बिहेमा त धेरै रमाइलो भयो अघि।
फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ, ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र हो।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले संसदभित्र र बाहिर चलिरहेको आन्दोलनलाई अझै सशक्त र प्रभावकारी बनाउने, 10 वर्षमा 10,000 मेगावट बिजुली उत्पादन गर्ने प्रधानमन्त्रीको भनाई, तर ऊर्जा मन्त्री भन्नुहुन्छ 10,000 मेगावटको नारा पुरानो भइसकेकाले अब 10 वर्षमा 20,000 मेगावट बिजुली निकाल्नुपर्छ लगायतका खबर प्रस्तुत
गर्यौं। मन्त्रीहरूको सम्पत्ति विवरण हिजो सार्वजनिक भएपछि व्यापक चर्चा भइरहेको छ। सम्पत्ति विवरण सार्वजनिक भए पनि त्यसको यथार्थताबारे आशंका व्यक्त भइरहेका छन्। भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा थालिए पनि सम्पत्ति लुकाउने उपायका रूपमा प्रयोग हुन थालेका छन्। यसै विषयमा साथी प्रकाश ढकालले प्रशासनविद काशीनाथ दाहाललाई सम्पत्ति विवरण सार्वजनिक गर्ने कानूनी व्यवस्था औपचारिकतामा मात्र सीमित हुन थालेको हो भनेर सोध्नु भएको छ।
महत्वपूर्ण नीति निर्माण गर्ने शक्ति प्रयोग गर्ने पदाधिकारीहरूमा भोलिको दिनमा जन भ्रष्टाचार गर्न नसकुन्, पदमा बहाल रहँदाको अवस्थाको सम्पत्ति स्थिति र सेवाबाट हट्दाखेरिको स्थितिको चाहिँ एउटा मूल्याङ्कन गर्न सकियोस्, अकुत सम्पत्ति कमाएको अवस्था देखियो भनेदेखि चाहिँ भ्रष्टाचारमा कारवाही गर्न सक्ने विद्यमान कानून भएको कारणले यो सम्पत्ति सार्वजनिक गर्ने प्रक्रियाको प्रारम्भ गरिया हो। सुशासन कायम गर्न, भ्रष्टाचारको रोकथाम र नियन्त्रण गर्न, र जनताले पनि आफूलाई शासन गर्ने व्यक्तिहरूको चाहिँ सम्पत्तिको स्थिति के रहेछ भन्ने कुराको थाहा पाउन् अख्तियारको दुरुपयोग गरेको छैन, आफ्नो शक्तिको दुरुपयोग गरेको छैन, भ्रष्टाचार गरेको छैन भन्ने कुरा आम नागरिकले थाहा पाउन् भन्ने प्रयोजनको निम्ति चाहिँ सम्पत्तिको चाहिँ यो सार्वजनिककरण गर्ने प्रक्रियाको प्रारम्भ गरियो।
हिजो मात्र सरकारका सबै मन्त्रीहरू प्रधानमन्त्री सहितको चाहिँ सम्पत्ति विवरण सार्वजनिक भयो, तर तपाईँले जुन जुन उद्देश्यका लागि ती चाहिँ सार्वजनिक गरिन्छ भनेर हाम्रो उद्देश्य निर्धारण गर्नुभएको थियो, ती उद्देश्य पूरा भएको स्थिति छ?
प्रधानमन्त्री मन्त्रीको तहबाट सार्वजनिक भएको छ, विगतको जस्तै एउटा परम्परागत निर्वाह भएको छ, अब यसलाई मन्त्रीको पदबाट हटिसकेपछि त्यसको अनुगमन गर्ने, मूल्याङ्कन गर्ने पद्धति र प्रणालीको अझै हामीले विकास गर्न सकेका छैनौँ। यसलाई भोलिका दिनमा हामीले अहिले जस्तो अवस्थामा उहाँले सार्वजनिक गर्नुभएको छ त्यो अवस्था छ कि छैन भन्ने कुरा पदबाट हटिसकेपछि पनि त्यो घोषणा गर्ने र त्यसको चाहिँ मूल्याङ्कन गरेर अनुगमन गर्ने पद्धतिको विकास गर्न सकियो भने यो उपयोगी हुन सक्छ, यसले सुशासनको मार्गमा मद्दत गर्छ। त्यसैले अहिलेको अवस्थामा केही प्रक्रियाहरू प्रारम्भ छन्, पूर्णता छैन। सम्पत्ति प्रारम्भमा जसरी सार्वजनिकरण गरिन्छ त्यसै गरी पनि सेवाबाट अथवा पदबाट हटे बित्तिकै सार्वजनिकरण गरेर त्यसको चाहिँ स्थिति के भयो त पहिलो घोषणा गरेको र अहिलेको अवस्था भन्ने कुराको चाहिँ अनुगमन गर्ने पद्धतिको विकास गर्न सकियो भने त्यसले भ्रष्टाचारको रोकथाम गर्न, सुशासन कायम गर्न, विधिको शासनको सुदृढीकरण गर्न मद्दत पुग्छ।
आलिसन जीवनशैली अपनाउने, एकदम उच्च खर्च गर्ने व्यक्तिहरू जस्तै प्रधानमन्त्रीकै पनि हेरौँ, र चार महिना अगाडि मन्त्री हुनुभएका व्यक्तिले त्यति बेला पेश गरेको सम्पत्ति विवरण र अहिले पेश गरेको सम्पत्ति विवरणमा निकै फरक देखिन्छ। यस्तै त झन् यो सम्पत्ति सार्वजनिक गर्ने, कति कमाएछ भनेर जनताले जाँच्ने भन्दा पनि सम्पत्ति लुकाउनको लागि चाहिँ एउटा वैधानिक बाटोको रूपमा दुरुपयोग भएको स्थिति छ नि।
सम्पत्ति जसले सार्वजनिक गर्नुभएको छ अथवा सम्पत्तिको पेश गर्नुभएको छ त्यो स्रोतको वैधानिकता कानुन बमोजिम सम्बन्धित निकायले खोज्न सक्छ। भोलि त्यो सम्पत्तिको स्रोत चाहिँ वैध सम्पत्ति हो, आधिकारिक स्रोतबाट चाहिँ त्यो चाहिँ प्राप्त भएको हो भन्ने कुरा चाहिँ प्रमाणित हुन सक्यो भनेदेखि त्यो जायज मानिन्छ। कुनै किसिमले कसैका नाम मानेर राखेर लुकाएको रहेछ भने पनि त्यो कहीँबाट थाहा पाइयो भनेदेखि चाहिँ त्यस्तो सम्पत्तिहरू जफत गर्ने कानुन व्यवस्था भएको कारणले अब सार्वजनिक पदमा बसेका व्यक्तिहरूले एउटा वैध सम्पत्तिको सार्वजनिकरण गर्ने कसैका नाममा छन् भने पनि अप्रत्यक्ष रूपमा त्यो चाहिँ लुकाउन पाउन सक्ने कानुन छैन। त्यसो बिस्तारैलाई हामी अगाडि के बढाउन सक्छौँ भने यो सार्वजनिकरण गर्ने प्रक्रिया प्रारम्भ भएको छ विगतदेखि, यसको अनुगमन हुनुपर्छ।
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको बारे प्रशासनविद काशीनाथ दाहालसँगको कुराकानीपछि अब चाहिँ रिपोर्टको पालो। काठमाडौँको थानकोटबाट चन्द्रगिरीसम्म केबल कार चल्न थालेको केही महिना भए पनि आज औपचारिक उद्घाटन भयो। आधा दिन लगाएर उकालो चढ्नुपर्ने डाँडामाथि अब केबल कारबाट मिनटमा नै पुग्न सकिनेछ। केबल कार सञ्चालनपछि काठमाडौँको पश्चिममा रहेको चन्द्रगिरी डाँडो पर्यटकीय क्षेत्र पनि बनेको छ। प्रधानमन्त्रीले केबल कारको औपचारिक उद्घाटन गरेको समारोह हेरेर फर्किएपछि अर्जुन पोखरेलको रिपोर्ट।
झण्डै 2500 मिटर अग्लो चन्द्रगिरी डाँडोको टुप्पामा आज बिहानैदेखि रमझम थियो। बेलुन र फुलमालाले थानकोट चोकदेखि चन्द्रगिरीको डाँडासम्मै सजाइएको थियो। केही महिना अघिदेखि चल्दै आएको भए पनि आज प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएपछि झण्डै 4000 जना केबल कार चढेर चन्द्रगिरी डाँडाको टुप्पोमा पुगेका थिए। जंगलमाथिको सानो थुम्कोमा रहेको भालेश्वर मन्दिर अनि काठमाडौँ उपत्यका, मकवानपुर, तराईका केही भाग अनि अन्नपूर्ण, सगरमाथा र धौलागिरी तीनवटै मुख्य हिमाल हेरेर धेरैजना रमाए। काठमाडौँबाट गएका मोहन कार्की:
काठमाडौँ हिमालहरू देख्दाखेरि असाध्यै राम्रो, सुन्दर स्वर्गभूमि जस्तो लाग्ने र डाँडा पाखाहरू हरियाली एकदम रमाइलो रहेछ र काठमाडौँको त्यो कोलाहल वातावरण यहाँ शान्तसँग बस्न रमाउन निकै रमाइलो लाग्दो रहेछ। नेपालीहरूले गर्व गर्ने ठाउँहरू पनि धेरै रहेछन्। धेरै ठाउँहरूमा चाहिँ निराशा र दुःख मात्रै पाउने भन्दा पनि आज चाहिँ एकदम खुसी लागेको छ।
7 वर्ष अघि सन् 2009 नै चन्द्र ढकाल प्रमुख रहेको चन्द्रगिरी हिल्स लिमिटेडले चन्द्रगिरीमा केबल कार बनाउन प्रक्रिया थाले पनि कानूनी प्रक्रिया पूरा गर्न झण्डै 5 वर्ष लाग्यो। तर निर्माण शुरू भएको 2 वर्षमै केबल कार र चन्द्रगिरीको डाँडोमा मन्दिर अनि अन्य मनोरञ्जनात्मक संरचना बनिसकेका छन्। 34 वटा केबल कारले दिनमा 10,000 जनासम्मलाई ओसार पसार गर्न सक्छन्। झाडीले ढाकिएको डाँडोमा केबल कारका बाकस ओहोर दोहोर गर्दा स्थानीय बासिन्दा पनि निकै खुसी छन्। केबल कारकै कारण बाटो पक्की हुने लगायत अन्य सुविधा पनि थपिन थालेका छन्। बच्चादेखि बुढाबुढीसम्मले कस्तो रहेछ चन्द्रगिरी एकपटक जाउन त भन्न थालेका छन्। तर 700 रुपियाँ भाडा अलि महँगो भयो कि भन्नुहुन्छ चन्द्रगिरी केबल कार चढ्न गएका डाक्टर रणबहादुर थापा।
यसमा एउटै कुरा के भने अलिक पेइङ क्यापेसिटी अलिक त्यति नभएको हुनाले चार्ज चाहिँ अलिकति हाई रहेछ, केबल कारको पनि चार्ज हाई र अरू खानपिनको पनि ज्यादै हाई भएको हुनाले अलिक चाहिँ नि यहाँ त्यति आउन चाहिँ अलिक गाह्रो पर्छ जनसाधारणलाई।
काठमाडौँ उपत्यका भित्रै 2 वर्षमा यति ठूलो परियोजना सफल भएको देखेर चन्द्रगिरी पुग्ने जो कोही पनि अचम्ममा पर्छन्। संसारकै चुचुरोमा पो छु कि जस्तो लाग्ने डाँडोमा सबै सुविधा सहितको संरचना र केबल कार देखेपछि प्रधानमन्त्री पनि निकै उत्साहित हुनुभयो। खुब चाख मानेर चन्द्रगिरीको डाँडो घुमेका प्रधानमन्त्रीले फुरुङ्ग हुँदै चन्द्रगिरी हिल्स लिमिटेडबाट सबैले सिक्नु पर्ने बताउनुभयो।
यो सिंगै निजी क्षेत्रको लागि त एउटा प्रेरणा र गौरव भएकै छ मलाई लाग्छ। सरकारलाई र ब्युरोक्रेसीलाई एउटा चुनौती पनि तपाईँहरूले तेर्स्याइदिनु भएको छ, त्यसको लागि पनि म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। किनकि सरकारी ठुल्ठुला आय विकासका आयोजनाहरू जे पनि समयभन्दा ढिलो हुने, अपारदर्शी हुने, के कानुनी हडलहरू हुने, यो सबै देखेर हैरान भएर म अहिले देशभरि दौडेको दौडेकै छु ती विकास आयोजनाहरू हेर्न।
चन्द्रगिरीमा केबल कार बनेसँगै काठमाडौँको धुलो धुवाबाट वाक्क दिक्क भएकाहरू 1 घण्टामै चन्द्रगिरीको टुप्पोमा पुगेर आनन्द लिन पाएका छन्। अब केबल कार चढ्नकी लागि मनोकामना धाउनु पर्ने बाध्यता पनि हटेको छ।
राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले आज कक्षा 11 को नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। गत जेठमा उच्च माध्यमिक शिक्षा परिषदले सञ्चालन गरेको परीक्षामा 51.71% विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अरियालले जानकारी दिनुभयो। परीक्षामा 2,66,103 जना सहभागी भएकामा 1,37,605 परीक्षार्थी उत्तीर्ण भएका छन्। गत वर्षभन्दा यस वर्ष 2.51% परीक्षार्थी बढ़ी उत्तीर्ण भएका हुन्। परीक्षाफल एसएमएसबाट पनि पाउन सकिनेछ। त्यसका लागि मेसेज बक्समा एचएसईभी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखी 35566 एसएमएस गर्नुपर्नेछ।
सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीं कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007 98-5-11-72-194
41-07-007 98-5-11-72-194
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
क्यान्सर रोग लागेका बिरामीहरूलाई नेपाल सरकारबाट दिइने निशुल्क औषधि उपचार सेवाको लागि सम्पर्क
नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर, जावलाखेल, ललितपुर। फोन नम्बर 55-51-376।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आफैले खाएको चुरोट कपड़ामा सल्किएर आगो लागेपछि पोखरा 12 माटेपानीका 87 वर्षीय लीला भण्डारीको ज्यान गएको छ। आगोले जलेर घाइते भएका भण्डारीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
ओखलढुङ्गामा यो वर्ष कृषि उत्पादन बढ़ेको छ। जिल्लामा कृषिजन्य उत्पादन धान, मकै, कोदो र सुन्तलाको उत्पादन बढ़ेको हो। समयमै मनसून शुरू हुनुका साथै उन्नत जातको धान खेती, आधुनिक प्रविधिको प्रयोगबाट धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय ओखलढुङ्गाले जनाएको छ।
गोर्खामा क्रियाशील राजनैतिक दलले शिक्षकहरूलाई पार्टीका कार्य समितिहरूमा सामेल नगराउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले शिक्षकलाई कुनै पनि समितिको जिम्मेवारीमा नराख्ने सामूहिक प्रतिबद्धता जनाएका हुन्। अहिले नै राजनैतिक दलका इकाइमा संगठित भएकाहरूलाई ती दलीय जिम्मेवारीबाट राजीनामा गराउन पनि उनीहरू सहमत भएका छन्। जिल्ला शिक्षा कार्यालय गोर्खामा आज भएको बैठकमा सहभागी जिल्लाका 11 राजनैतिक दलले शिक्षक र विद्यार्थीलाई राजनीतिक प्रकृतिका कार्यक्रममा सामेल नगराउने प्रतिबद्धता पनि जनाएका हुन्।
म्याग्दीको सदरमुकाम बेनी बजारमा अवैध रूपमा संचालित डेन्टल क्लिनिक तथा ल्याब सेवा बन्द गरिएको छ। आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा डेन्टल क्लिनिकले एक वर्षदेखि नवीकरण नै नगरेको र पाण्डे ट्रक सेन्टरभित्र रहेको ल्याब विगत 10 वर्षदेखि अवैध रूपमा सञ्चालन भइरहेको पाइएपछि बन्द गरिएको निर्देशक निरज पौडेलले बताउनुभयो। हुलाक चोकको निलगिरी डेन्टल र क्लिनिकले आवश्यक कानूनी प्रक्रिया पूरा नगरेको भेटिएको थियो।
मेरो पनि भन्नु छ। शुरूमा 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल आज श्रीलंकासित 1 रनले पराजित भएको खबरमा आएका प्रतिक्रिया लिऊ। फेसबुकमा टेकेन्द्र कटवाल लेख्नुहुन्छ, हारजित खेलको नियम हो तर 1 रनले हार्दा चाहिँ साह्रै दुःख लाग्यो।
शशांक सुवेदी र मनोज अर्यालले उस्तै कुरा लेख्नु भएको छ। उहाँहरू भन्नुहुन्छ, नेपाली युवाहरूले राम्रो खेले, जित र हार त भइहाल्छ। टेस्ट खेलेका देशसँग यतिको सम्मानजनक खेल खेल्नु नै धेरै उपलब्धि हो नेपालका लागि।
अब प्रधानमन्त्री सहित मन्त्रीहरूको सम्पत्ति विवरण बारे आएका प्रतिक्रिया। खगराज अर्याल फेसबुकमा लेख्नुहुन्छ, नेपाल सरकारका मन्त्रीको सम्पत्ति विवरण हेर्दा त सरकारले वितरण गर्ने भनिएको गरीब परिचय पत्र पनि उनीहरूलाई नै ठिक्क हुने भयो, नागरिकले यसको आशा नगरे हुन्छ।
प्रमोद पराजुली व्यङ्ग्य गर्दै ट्वीट गर्नुहुन्छ, मलाई चान्चुने ठान्ने को हो, देशका प्रधानमन्त्री र 2-4 जना मन्त्रीहरूभन्दा धेरै धनी छु।
अनि सरलाईको हरिपुरका ध्रुवप्रसाद प्रसाई हाम्रो आइबीआरमा भन्नुहुन्छ,
आजका प्रधानमन्त्री कस्ता गरिब, प्रधानमन्त्रीको विवरण सुन्दाखेरि प्रधानमन्त्री गरिब जनता धनी, कस्तो जमाना आयो। जे भए पनि प्रधानमन्त्रीहरूले थोरै आफ्नो आर्थिक विवरण दिनुको कारण त यही त होला नि, उनीहरू बिरामी भए विदेश जान पाइहाल्छन् करोडौं खर्च लिएर, के भयो र जति दिए नि, त्यो त लाजमर्दो कुरा भयो नि त।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र रितु थेवे। अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले राजमार्ग छेउछाउका रक्सी पसल बन्द गर्नपर्ने फैसला गरेको छ। रक्सीले मातेर गाड़ी चलाउँदा दुर्घटनाको जोखिम बढ़ेको भन्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो। राजमार्ग नजिक तथा छेउछाउमा रहेका रक्सीको पसलहरूको अब 4 महिनापछि अनुमति पत्र नवीकरण नगरिने भारतीय संचार माध्यमहरूले जनाएका छन्। यो फैसलाले रक्सीका कारण हुने दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ। सन् 2015 भारतमा सड़क दुर्घटनामा झण्डै 1.5 लाख मानिसको ज्यान गएको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 19 वर्ष मुनिको एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा आज नेपाल श्रीलंकासँग 1 रनले पराजित भएको छ। जितका लागि 228 रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन 3 बल अघि नै 226 रन बनाएर अल आउट भयो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 99 बलमा 90 रन बनाए पनि अन्तिममा उनी नै आउट भएपछि नेपाल पराजित भयो। उनले 9 चौका र 1 छक्का हानेका थिए। नेपाललाई जित नजिकै पुर्याएर पनि आउट भएपछि दिपेन्द्र सिंह ऐरी मैदानमै रोएका छन्। उनी म्यान अफ द म्याच घोषित भए। सुवर्णकार उरावले 40 तथा आदिल खानले 39 रन बनाएका थिए। यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 227 रन बनाएको थियो। नेपालका कमल सिंहले 3 विकेट लिए। यस्तै पवन सराफले 2 र दिपेन्द्र सिंह ऐरीले 1 विकेट लिएका थिए। श्रीलंकासित पराजित भएको नेपालले भोलि भारतसित खेल्नेछ। भारतले आज मलेसियालाई 235 रनले हराएको छ। यस्तै आजै भएको समूह बीको खेलमा बंगलादेशले अफगानिस्तानलाई चार विकेटले हरायो।
नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि मलेसियाको राष्ट्रिय महिला टीम आज नेपाल आइपुगेको छ। मलेसिया र नेपालको राष्ट्रिय महिला टोली बीच पर्से शनिबार मैत्रीपूर्ण फुटबल खेल हुनेछ। एन्फा कम्प्लेक्स सातो बाटोमा दिउँसो 2 बजे खेल शुरू हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। पुष 11 गतेदेखि भारतको सिलीगुड़ीमा हुने चौथो महिला साफ च्याम्पियनशीपको तयारीमा नेपाल छ। त्यही तयारीका क्रममा एन्फाले मलेसियाली टोलीलाई मैत्रीपूर्ण खेलका लागि नेपाल बोलाएको हो।
र काठमाडौँमा भइरहेको नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाड़ीको चुनौती समाप्त भएको छ। आज विभिन्न स्पर्धामा नेपाली खेलाड़ीको पराजयसँगै नेपालको चुनौती औपचारिक रूपमा समाप्त भएको हो। 9 राष्ट्रका खेलाड़ी सहभागी प्रतियोगितामा नेपालका 21 जना खेलाड़ीले प्रतिस्पर्धा गरेका थिए। सबै पराजित भएपछि नेपालको पदक जित्ने सम्भावना सकिएको हो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले संसदभित्र र बाहिर चलिरहेको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने, विपक्षी दलको अवरोध कायमै रहने भएपछि संसद बैठक बस्दै नबसी स्थगित।
काठमाडौँमा 2 दिने ऊर्जा सम्मेलन शुरू, प्रधानमन्त्री भन्छन् 10 वर्षमा 10,000 मेगावाट बिजुली, ऊर्जा मन्त्रीले भने यो त पुरानै हो, अब 10 वर्षमा 20,000 मेगावाट निकाल्नुपर्छ।
सार्वजनिक गाड़ीमा लागेको सिन्डिकेट व्यवस्था खारेज गर्न सरकारलाई सर्वोच्चको आदेश, भोलिदेखि गाड़ीबाट सड़कमा फोहोर फाल्न नपाइने, नारायणगढ़ मुगलिन सड़क खण्डमा पुष 7 गतेदेखि दिउँसो 4 घण्टा गाड़ी नचल्ने।
भारतमा अबदेखि राजमार्ग छेउछाउमा रक्सी पसल राख्न नपाइने, रक्सी पसलको नवीकरण नगर्न अदालतको आदेश।
र एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासित 1 रनले पराजित, भोलि भारतसँग खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।